नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संसदमा आज पेश हुँदै गरेको बजेट र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्दैछौ। आगामी आर्थिक वर्ष 2074-75 को वार्षिक बजेट आज संसदमा पेश हुँदैछ। दुईवटा चुनावको बीचमा पर्ने भए पनि सरकारले आज जेठ 15 गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताका कारण 12 खर्ब 50 अर्बको बजेट संसदमा प्रस्तुत गर्दैछ। स्थानीय तहको चुनावका कारण सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ। स्थानीय तहको चुनावका कारण नयाँ नीति तथा कार्यक्रम ल्याउन नपाउने भएकाले सरकारले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ। बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई हिजो पारित गरेको छ। नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटलाई जनमुखी र प्रभावकारी बनाउन सुझाव दिएका छन्। आजको कार्यक्रममा हामी संसदमा नीति तथा कार्यक्रम उपर सांसदहरूले राखेको धारणा र प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ प्रस्तुत गर्दैछौ। कार्यक्रमको शुरूमा सुनौ विपक्षी राप्रपाका सांसद परशुराम तामाङले नीति तथा कार्यक्रमबारे संसदमा व्यक्त गर्नुभएको यो धारणा।
बुढी गण्डकी आयोजनाहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्नु स्वागत योग्य हुँदाहुँदै यसभित्र गर्नुपर्ने केही कुराहरू मैले यहाँ राख्न चाहन्छु। बुढी गण्डकी आयोजना सम्पन्न गर्नको निम्ति डुबान क्षेत्रमा परेका 35-40 हजार डुबान परिवारहरूलाई मुआवजा दिनको निम्ति 60 अरब रुपियाँको आवश्यकता पर्छ। बजेट विनियोजन गर्ने क्रममा ती डुबान पीडितहरूलाई बजेट विनियोजन गर्नेछ भन्ने मैले विश्वास लिएको छु। सँगै त्यो क्षेत्रका पीडित परिवारहरू आरुघाट, आरखेत र खरे बजारमा अझै पनि मूल्य निर्धारण गरि नसकेको हुनाले ती ठाउँका मूल्य निर्धारण गर्नको निम्ति मैले अनुरोध गर्न चाहे। सँगै मुआवजा वितरण गर्दै गर्दा आरुघाट बजारबाट पनि मुआवजा वितरण गर्ने अफिस राख्नुपर्छ भन्ने त्यहाँको जनचासो रहेको हुनाले यसमा म ध्यान आकर्षण गर्न चाहे। नीति तथा कार्यक्रममा कृषि, ऊर्जा, पर्यटनलाई आर्थिक मेरुदण्डको रूपमा उल्लेख गरेकोमा यो स्वागतयोग्य नै छ। यस कार्यक्रममा समावेश गरिराख्दा भूकम्प पीडितहरूको पुननिर्माणमा निरन्तरता जो सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ यसमा निरन्तरता सँगसँगै जुन सरकारले भूकम्प पीडितहरू जसको घर थुरी छुटेको छ, गुनासो फार्म भरेको छ, गुनासो फर्म भरेकाहरूको अझै पनि सम्बोधन हुन नसकेको हुनाले ती कुराहरूमा ध्यान दिनु जरुरी छ र आगामी बजेटमा ती कुराहरूलाई सम्बोधन गरेर आउनेछ भन्ने मैले लिएको छु। सँगै नीति तथा कार्यक्रममा पर्यटक क्षेत्रलाई महत्वपूर्ण रूपमा आर्थिक मेरुदण्डको रूपमा उल्लेख गर्नु स्वागतयोग्य छ। यसमा जुन जति हुनुपर्ने हो केही कुराहरू थप गर्नुपर्ने भएको हुनाले मैले केही कुरा राख्न चाहे। जस्तै पशुपति, लुम्बिनी, जनकपुर मन्दिरहरूमा धार्मिक पर्यटक भित्राउन सकिन्छ भन्ने जो उल्लेख गरेको छ यी मात्र धार्मिक स्थलबाट हामीले पर्यटक भित्राउन कम हुन्छ जस्तो मलाई लाग्छ। नेपाल मन्दिरै मन्दिर, गुम्बै गुम्बाले भरेको, प्राकृतिक स्रोत सम्पदाले भरेको मुलुक भएको हुनाले सबै प्रकारका धर्महरू, सबै प्रकारका धर्मावलम्बीहरूलाई पर्यटक रूपमा नेपालमा भित्राउनको निम्ति नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ भन्ने मलाई लागेको छ। सँगै नेपालमा पर्यटक भित्राउनको निम्ति विश्वको सर्वोच्च शिखर चढ्ने पर्यटकहरू भित्राउन सकिन्छ। विश्वका सबभन्दा उत्कृष्ट गन्तव्य रहेका ट्रेकिङ एजेन्सीहरूका पर्यटकहरू नेपालमा भित्राउन सकिन्छ। खेलकुदका पर्यटकहरू हामीले नेपालमा भित्राउन सकिन्छ। सँगै निजी क्षेत्रमा रहेका निजी पर्यटक व्यवसायहरूभित्र रहेका केही नीतिगत कुराहरू हाम्रो पुरानो नीतिबाट चल्दै आएको अहिलेको परिवर्तन अनुसार केही नीतिगत संशोधनहरू गर्नुपर्ने स्थिति देखेकोमा यस नीति तथा कार्यक्रममा समावेश नदेखेकोले ती कुराहरू पनि सम्बोधन हुनुपर्छ भन्ने मलाई लाग्छ। हवाई मार्ग सुधारको कुराहरू उल्लेख गरेको छ नीति तथा कार्यक्रममा। नेपालमा हवाई मार्ग सुधार गर्ने क्रममा 50 वटा भन्दा बढी एयरपोर्टहरू एयरपोर्टहरू नेपालमा रहेकोमा 22 वटा सञ्चालन रहेको छ। यसलाई स्तर उन्नति कसरी गर्ने र विदेशी पर्यटक र आन्तरिक पर्यटकलाई कसरी यसको सेवा दिने भन्ने कुराहरू निकित कार्यक्रममा उल्लेख गर्न पाएको खण्डमा राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। सँगै नेपालमा रहेका विश्व सम्पदाका जति पनि सम्पदाका चीज वस्तु मठ मन्दिरहरू छन् ती सबै भूकम्पले गर्दा क्षति भइरहेको अवस्थामा पुननिर्माण प्राधिकरणले रकम निकास ढिलाइ गरेको अवस्थामा त्यो सम्पदाहरू निर्माण गर्न ढिलो भएको छ, जसले गर्दा हामी सम्पदामा जुन विश्वमा हाम्रो प्रस्तुत गर्नुपर्ने हो त्यो ढिलाइ भइरहेको कुरामा अनुरोध गर्न चाहन्छु। बजेट वक्तव्यमा यी कुराहरू सम्बोधन भएर आउनेछ भन्ने मैले आशा लिएको छु। नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य वातावरणको बारेमा उल्लेख गरेको छ, यी कुराहरू स्वागत गरेको छ। विश्व अहिले जलवायु परिवर्तनको कारणले हिमालहरू पक्लिने क्रम जारी छ। सन् 2050 भित्रमा विश्वमा अहिले भइरहेको तापक्रम भन्दा 2 डिग्री बढेर जाने अवस्था रहेको छ। यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कुरामा हामी नेपाल सरकारको तर्फबाट नीतिगत रूपमा हामीले निर्णय गरेर लान सकेको खण्डमा यसको न्यूनीकरणको बारेमा हामी कार्यक्रमहरू लान सक्नु पर्थ्यो। ती कुराहरू उल्लेख नभएकोमा मैले यो बजेट भाषणमा आउनेछ भन्ने मैले विश्वास लिएको छु। सँगै अहिले विश्व जीको विकासको लक्ष्य लिएर अगाडि बढिरहेको अवस्थामा 193 मुलुकले सन् 2030 भित्रमा गरिब मुलुकहरूलाई विकसित मुलुकको दर्ज गर्नको निम्ति सम्मेलन गरेर 17 लक्ष्य लिएर अगाडि बढिरहेको अवस्थामा यो नीति तथा कार्यक्रममा हामीले जीको विकासको शब्दहरू बेताउन सकेको अवस्था छैन। यसले गर्दा यो कुरा पनि जीको विकासका लक्ष्यलाई अगाडि बढाएर बजेट भाषणमा यी कुराहरूलाई समावेश गर्नेछ भन्ने मलाई विश्वास लिएको छु। यसरी नै हामीले नीतिगत रूपमा जसरी विशेष परिस्थितिमा यो नीति तथा कार्यक्रम ल्याएको भए तापनि सबै पार्टीले अगाल्न सक्ने सबै साझा नीतिका कुराहरू हामीले सरकार परिवर्तनसँगै परिवर्तन गर्न नसक्ने नीति तथा कार्यक्रम ल्याउन सकेको खण्डमा राम्रो हुन्थ्यो। हामीले नेपाली जनताले वर्षभरि जुन गर्नुपर्ने वर्ष बढी नयाँ नीति कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने जुन सौभाग्य हो यसलाई हामीले समय र परिस्थितिमा जुन गुमाउनु परेको छ। सरकारबाट प्रस्तुत यो नीति तथा कार्यक्रमलाई म धन्यवाद दिन चाहन्छु।
विपक्षी राप्रपाका सांसद परशुराम तामाङ, नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई निकास दिने र चुनावको सुनिश्चित हुने गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गर्नुभयो।
म प्रचण्डलाई एकपल्ट फेरि बधाई दिन चाहन्छु। एकताको नयाँ आधार खडा गर्नुपर्छ भनेर आफ्नो प्रधानमन्त्री कालमा उहाँले बारम्बार भन्नुभएको छ, मेरो उपस्थितिमा भन्नुभएको छ, अनेक अभिभाषण भन्नुभएको छ। बल्कि म नेकपा माओवादी पार्टीले उत्साहपूर्वक उहाँले भन्दै आएको कुरालाई प्रचार प्रसार बन्द गर्न सकेको देखेको छैन। यस कुरामा एकता चाहिन्छ तर एकताका निश्चित आधार चाहिन्छ। त्यो आधार के हो भने राष्ट्रभित्रको कुनै पनि सशक्त जनमतलाई कुनै पनि बलियो समूहलाई बाहेक नगर्ने सिद्धान्तका आधारमा एकता गर्नुपर्नेछ। बाणी जोडी खाउ पञ्चायत शैलीमा म प्रधानमन्त्री बन्ने त राष्ट्रपति बन्ने एउटालाई सभामुख बनाइदिने दुईटालाई अघिल्लो मन्त्रालय दिने भने गरेको एकता काम लाग्दैन। त्यो एकता काम भयो भने त्यस्तो एकता भयो भने हामी सबै सांसदको हामी सबै माननीय कोटि अधिकार भन्छ एक्लै पनि उभिन सक्नुपर्छ। आज अघि म आफ्ना कुरा गर्न चाहन्न, एक दिन यस संसदबाट मैले एक्लै निस्किनु परेको थियो, बहिष्कृत भएको थिएँ। हिजोका विद्वान सभामुखले त्यो अवस्था ल्याउनु भएको थियो। एक्लैको मान्छेलाई पनि बोल्न नदिँदा प्रजातन्त्र पुरा हुँदैन। त्यसैले संसदीय व्यवस्थामा एकजनाको भोटले पनि मान्छे चुनाव हार्छ। प्रजातन्त्र यस्तो व्यवस्था हो जुन व्यवस्थामा एउटा व्यक्तिको विचार पनि आदरपूर्वक सुनिनुपर्छ। जुन दिन यस सदनले एउटा होइन 20 जनाको 50 जनाको कुरा सुन्न छोड्यो, जसको प्रतीक मात्र म हुँ र चलचलै संविधान बनाउने मेरै पालामा जयकार बनाउने जयकार लिने पद लिने भन्ने भावना आयो, त्यस दिनदेखि यो प्रतिनिधि सभा तत्कालीन संविधान सभा अलिकति बिटुलिएको छ। अहिले यसलाई संशोधन गर्नुको लागि यसलाई सपार्नका लागि सही मार्गमा ल्याउनलाई जुन साहसिक क्रम अध्यक्ष प्रचण्ड सभापति शेरबहादुरले गर्नुभएको छ, अरू सब कुरा गौण छन्, त्यो कुरा यस अभिभाषणको सन्देश हो। कानुनी कुरा धेरै गर्न सकिन्छ, यसका बुझा बुझा केलाउन सकिन्छ, यसको पक्षमा पनि केलाउन सकिन्छ, विपक्षमा पनि खुलाउन सकिन्छ। तपाईँले प्रसिद्ध जोक सुन्नु भएको होला, एउटा वकिलले एउटा मुद्दाका पक्षमा बहस गर्दै रहेछ, पक्षमा बहस गर्दा गर्दै उसको जुनियरले सिकाएछ, ए हजुर हजुर त विपक्षमा बोल्ने भनेको थियो त। तुरन्त वकिलले भनेछ, मेरा पक्षले तर्कहरू गर्नन्, विपक्षका तर्क यी हुनबाट आफ्नो कुरा सच्याएको थियो अरे। वकिलले जहिले सच्याए पनि हुन्छ, त्यस्ता सच्याउने कुरा गर्न चाहन्न। मर्म के हो भने मधेस र मधेसका जनप्रतिनिधिलाई सामेल गरेर मात्र संविधानले कारण प्राप्त गर्छ, क्रियान्वयन हुन्छ। रकमी कुरा गरेर, वकालती कुरा गरेर, टाउको भनेर संविधान क्रियान्वयन हुँदैन। संविधान मात्र होइन, सरकार पनि बहुमतको दस्तावेज क्रियाकलाप हुन सक्दैन। सरकारले पनि विपक्षीलाई सुन्नुपर्छ, व्यक्तिलाई सुन्नुपर्छ, सूचना सुन्नुपर्छ। धेरै गल्ती भएका छन् विगतमा, हाल पनि गल्ती हुँदैछन्, तिनलाई म कोट्याउन चाहन्न, समय छैन, इतिहासले त्यसलाई लेख्ला र हामीले पनि विचार गरौँला। कुरो के हो भने प्रजातन्त्र भनेको बहुमतको साधन शासन मात्र होइन, बहुमतको शासन हुँदाहुँदै बहुमत भन्दा बाहिर रहेकाको पनि शासनमा सहभागी हुने सम्भावनाको ढोका खुल्नु हो। अल्पमतको कदर गर्नु हो, कदर मात्र होइन उनीहरूलाई भोलि शासन गर्न सक्छ है भन्ने प्रत्याभूति दिनु हो। त्यति मात्र होइन, प्रजातन्त्र भनेको एउटा व्यक्ति विशेषको अधिकारलाई सुरक्षित राखेर मात्रै यहाँ बस्नु हो। यस संविधान सभाले चाहँदैमा, यस प्रतिनिधि सभाले चाहँदैमा एकजनाको मौलिक अधिकारमा अपहरण गर्न सक्दैन। मुख्य कुरो यो हो। म क्षमा चाहन्छु, यहाँ धेरै परिवर्तन बोकेर आउनुभएका वामपन्थी मित्रहरू हुनुहुन्छ। यत्रो महान आन्दोलन मार्क्सबाट कल्पना गरेको, लेनिनले अगाडि बढाएको, मा सितुङले क्रान्ति गरेका थुप्रा सकारात्मक हुँदाहुँदै पनि व्यक्तिको गरिमा बुझ्न सकेको कमजोर भएको हो। अब कमसे कम त हामीले बुझौँ, यस संविधान सभाले त्यो प्रत्याभूति गरोस्, यस प्रतिनिधि सभाले रहे सहयोग काम गरोस् भन्ने आकाङ्क्षाले हामीले विगतमा विवाद गरौँ, पार्टीभित्र गरौँ, पार्टी बाहिर गरौँ। अब बत्ती बलिसकेका छ, प्रक्रियाको कुरा गर्छु। एउटा मैले साह्रै सम्मान गर्ने आदरणीय मित्र, यसलाई विपक्षका ठुला नेताले विपक्षलाई विश्वासमा लिएन भन्नुभयो, त्यसका लागि मैले उहाँको समर्थन गरेँ, उहाँसँग सबैले माफी माग्नुपर्छ। तर जहाँसँग प्रक्रिया मिलेन, प्रक्रिया मिलेन यत्रो सम्झ भन्नुहुन्छ, एउटा अत्यन्त मार्मिक इन्टरभ्यू यात्रा सुनाउँछु। एकाएक अनेकौं धारा परिवर्तन गरेर तत्कालीन प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा भयो, बहुमतका पछाडि त लाग्छ लाग्छ। मैले त्यसको ठुलो विरोध विजय कुमार पाण्डेसँग इन्टरभ्यूमा गरेँ, यो गलत हुँदैछ, नियम मिचिँदैछ, 22 संविधानको धारा मिचिँदैछ भनेर मजाले बोले, फोहोरै कुरा पनि बोले भनिन्छ माओवादीलाई गाली गरेर। भोलिपल्ट ओलीजीको वक्तव्य आयो, आइम सरी नेताजीको वक्तव्य आयो, उहाँले भन्नु हो यो गलत हुन आँट्दैछ मान्दिनँ। दुई दिन बितो, दुई दिनमा फेरि उहाँले आएर इन्टरभ्यूमा के भन्नुहुन्छ, म बिरामी थिएँ, मुखबाट खाने कुरा नाकबाट खानु पुरो, कहिले काहीँ गर्न मिल्ने कुरा पनि गर्नु पर्दो रहेछ, प्रक्रिया भनेको त्यस्तै हो भन्नुभयो। ठिक छ, ओली फलानु हुन आँट्यो ठिक छ भन्नुभयो। याद दिलाउन चाहन्छु, थुप्रा प्रक्रिया गलत भएका छन्, त्यो प्रक्रिया गर्दा आफ्नो उदाहरण सम्झनुहोस्, कसरी तपाईँले दुई दिन अगाडि कुरा सच्याएर मुखबाट खाने कुरो नाकबाट खाएको थिएँ भन्नुहोस्। मनुष्यका शरीरमा नवद्वार हुन्छन्, मुख र नाक पत्तै हुँदैनन्, आँखा पनि हुन्छन्, कान पनि हुन्छन्, अन्य द्वार पनि हुन्छन्। अहिले गरेका प्रक्रिया मलाई नाक र मुख होइन, त्योभन्दा पनि फोहोर द्वारबाट गरे जस्तो लाग्छ, तर प्रक्रिया मिच्ने काम यसरी नै सुरु हुन्छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संसदमा पेश हुँदै गरेको आगामी आर्थिक वर्षको बजेट र हिजो पारित भएको नीति तथा कार्यक्रमबारे छलफल गरिरहेका छौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे व्यक्त गर्नुभएको धारणा बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिन्दो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी संसदमा दिउँसो प्रस्तुत हुँदै गरेको आगामी आर्थिक वर्षको बजेट र हिजो पारित भएको नीति तथा कार्यक्रम बारे छलफल गरिरहेका छौं। नीति तथा कार्यक्रम बारे सांसदहरूका धारणा राख्यौं भने अब भने बजेट, नीति तथा कार्यक्रम र चुनाव बारे प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो संसदमा व्यक्त गर्नुभएको विचारलाई प्रस्तुत गर्दैछौ।
सम्माननीय सभामुख महोदय, सबभन्दा पहिला त म आर्थिक वर्ष 74-75 को नेपाल सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिने सबै मान्य सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु। मान्य सदस्यहरूले छलफलको क्रममा उठाउनु भएका प्रश्न र केही मान्य सदस्यहरूले राख्नु भएको धन्यवाद प्रस्तावमाथिको संशोधन सरकारको नीति तथा कार्यक्रमलाई अझ बढी जनमुखी, जनउत्तरदायी, जवाफदेही बनाउन सकिन्छ भन्ने आशयबाट आएको हो भन्ने मैले विश्वास लिएको छु। यसले सरकारलाई अझ बढी रचनात्मक हुन प्रेरित गर्नेछ भन्ने मलाई लागेको छ। र म के भन्न चाहन्छु भने कतिपय मान्य सदस्यहरूले यो काम चलाऊ नीति कार्यक्रम, काम चलाऊ सरकार, काम चलाऊ छलफल भनेर भन्नुभयो। म त्यसको बारेमा के भन्न चाहन्छु भने यो नीति तथा कार्यक्रम काम चलाऊ होइन। अहिलेको देशको आवश्यकता अनुसारको बिल्कुल सही नीति तथा कार्यक्रम हो भन्ने कुरा मूलभूत रूपमा राख्न चाहन्छु। यो छलफल पनि यो नीति तथा कार्यक्रमलाई अझ परिमार्जन गर्न सरकारलाई सहयोग गर्ने छलफल हो भनेर म प्रश्न गर्न चाहन्छु। तेस्रो कुरा, यो सरकार काम चलाऊ केयर टेकर त हो, तर यो बडो सचेत रूपले आजको देशको राजनीतिक परिस्थिति अनुसार के कदम चाल्दा सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ, आजका हाम्रा अगाडिका चुनौतीहरूको सामना ठिक ढंगले गर्न सकिन्छ भनेर चालिएको कदम अनुसारको सरकार हो। यो बहुमत गुमाएको हुनाले काम चलाउ भएको होइन, यो अविश्वासको प्रस्ताव पारित भएर काम चलाउ भएको होइन, यो देशमा जनताले विरोध गरेर काम चलाउ भएको पनि होइन। आजको देशको यथार्थलाई आत्मसात गरेर देशलाई निकास र गति दिनको निम्ति के कदमले एउटा नयाँ मूल्य मान्यता र संस्कारलाई स्थापित गर्न सकिएला, सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिएला भनेर गरिएको पहल कदमै पो हो यो। मलाई लाग्छ हामी र अझ संसदीय राजनीतिका अलि पुराना खेलाडी पार्टीहरू र साथीहरूलाई मैले लिएका कतिपय कदमहरू बेठिक हुन् कि भन्ने लाग्छ, अथवा संसदीय परम्परा र प्रक्रिया अनुसार मिलेनन् कि भने जस्तो पनि लाग्छ। तर मैले खालि पार्टीको जोड घटाउ र संसदीय प्रक्रियाको जोड घटाउलाई त्यति धेरै महत्व दिने गरेको छैन जति नेपाल राष्ट्र निर्माण र इतिहास निर्माण र गुणात्मक परिवर्तनलाई संस्थागत गर्ने कुरालाई मैले महत्व दिएको छु। यो नीति कार्यक्रम प्रतिपक्षलाई पनि विश्वासमा लिएर संविधानको व्यवस्था अनुसार गरिएका कुराहरूलाई अगाडि बढाउने उद्देश्यद्वारा आएको छ। परम्परागत ढंगले बनाइएको नीति कार्यक्रम अहिले पनि प्रधानमन्त्रीको टेबुलमा छ, झण्डै 25-30 पेजको बडो साना अक्षरमा ठूलै पोथा, हाम्रा सचिवजीहरूले सबै मन्त्रालयबाट रिपोर्ट लिएर विस्तृत रूपमा तयार गर्नुभयो, मैले रिजेक्ट गरिदिए। काम छैन यो नीति कार्यक्रमको, अहिले यो परम्परागत छ, यो रूढिवादी छ, यसले अहिले देशको समस्याको समाधान गर्दैन। अहिले प्रतिपक्षलाई पनि विश्वासमा लिएर जानुपर्दछ, यसलाई हटाइदिनुहोस्, एउटा पोलिटिकल स्टेटमेन्ट तयार गर्नुहोस् जसले सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउँछ, जसले दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नको निम्ति एउटा विश्वासको वातावरण बनाउँदछ, जसले देशलाई पनि अहिले हामी जहाँनिरबाट गति दिन खोजेको त्यो गति दिन सकिन्छ भनेर मैले रिजेक्ट गरिदिएको। तपाईँहरूको अगाडि निकै ठूलो नीति कार्यक्रम परम्परागत बडो ढाँचा काँचा सहितको सबै मन्त्रालयको चाहिँ विवरण सहितको यहाँ प्रस्तुत हुनेवाला थियो। यदि त्यसो गरेको भए यहाँभित्र निकै ठूलो झगडा हुन सक्थ्यो र दोस्रो चरणको निर्वाचनको बारेमा अहिले कतिपय मान्य सदस्यहरूले अलि अन्यल जस्तो भन्नुभएको छ, अन्यल होइन, बडो स्थिति स्पष्ट भएको छ, दोस्रो चरणको निर्वाचन हुन्छ, गर्नै पर्छ, दुनियाँको कसैले पनि दोस्रो चरणको निर्वाचनलाई रोक्ने या अन्यल बनाउन सक्दैन, म त्यो विश्वास तपाईँहरूको अगाडि व्यक्त गर्न चाहन्छु। म अरू पार्टी जस्तो निरन्तरतामा यसो एक दुईवटा थप्ने र घटाउनेतिर मेरो त्यति धेरै ध्यान जाँदैन, राष्ट्र र जनताको हितमा गुणात्मक काम मलाई लाग्छ अहिले हामी पहिलो चरणको निर्वाचनसम्म पुग्न पनि मैले धेरै कठिन देख्थेँ, निरन्तरतामा क्रमभङ्गको तरिकाले अलिकति नयाँ तरिकाले र आफ्नो के हुन्छ भन्ने कुरालाई केन्द्रमा राखेको मैले हुन्थ्यो भने संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्दैनथ्यो। मधेस पहाड हिमाललाई जोडेर चाहिँ निर्वाचनतिर देशलाई लैजाने स्थिति बन्दैनथ्यो। मैले त्यसो गरिनँ, मैले त्यसो गर्नु सही ठान्दिनँ। मैले मेरो पार्टीको के हुन्छ चुनावको स्थिति भन्ने कुरालाई मात्रै ध्यान दिएको भए पनि निर्वाचन हुँदैनथ्यो। तपाईँहरूलाई लाग्ला अहिलेको मात्रै प्रचण्डले यसरी सोच्यो भन्ने लाग्न सक्ला, अघिल्लो संविधान सभा पनि सबैभन्दा बढी संविधान सभाको निर्वाचन फेरि पनि हुनै पर्छ भनेर एउटा अभियान र त्यो निर्णय लिनुको लागि इनिसिएटिभ पहल कदमी हामीले लियौं। संविधान सभाको निर्वाचनको परिणाम के होला भन्ने सोचेको भए सायद त्यो संविधान सभाको निर्वाचन हुने र संविधान बन्न कठिन थियो। अहिले मैले प्रधानमन्त्रीको हैसियतले मेरो मैले नेतृत्व गरेको पार्टीको भविष्य के हुन्छ भनेर मात्रै बढी ध्यान केन्द्रित गरेको भए निर्वाचन हुँदैनथ्यो। यो नीति कार्यक्रम अर्कै आउँथ्यो, यो संविधान यो सदनमा बहस अर्कै ढङ्गले हुन्थ्यो। तर आजको देशको आवश्यकता, संविधान कार्यान्वयनको आवश्यकता र इतिहासको आवश्यकता, किनकि मेरो ध्यान बढी इतिहास निर्माण गर्नेतिर छ। मैले अहिले यो पटक 10 महिनामा के गरेँ भन्ने कुरा मैले अहिले यो सम्मानित सदनमा धेरै भनिराख्नुपर्छ भन्ने लाग्दैन सभामुख महोदय। इतिहासले त्यसको मूल्याङ्कन गर्दै जान्छ भन्ने मलाई विश्वास छ, जनताले त्यसको मूल्याङ्कन गर्दै जान्छ। 10 महिनामा के हुन सक्यो के हुन सकेन, आगामी वर्षको सरकारको नीति तथा कार्यक्रममा सरकार अझ बढी व्यापक जान पनि सक्थ्यो, नयाँ विषयहरू समेटेर कार्यक्रम ल्याउन पनि सकिन्थ्यो, जनताका नयाँ नयाँ आवश्यकता र अपेक्षालाई समेट्न पनि सकिन्थ्यो। सरकार प्रमुख रूपमा यस सम्मानित सदनमा बोल्दै गर्दा सरकारले सम्बोधन गर्नुपर्ने कतिपय प्रमुख विषयहरू यसमा समेटिन सक्थे, तर यस वर्षको नीति कार्यक्रम ल्याउने समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको समय परि निर्वाचन आचार संहिता लागू भएको विशिष्ट परिस्थितिका कारण नयाँ ल्याउन नीति ल्याउन नल्याइएको कुरा यहाँहरू सबैलाई अवगत नै छ। तपाईँहरूकै भावनालाई अझ बढी ध्यान दिएर यो नीति कार्यक्रम अहिलेलाई यति ठिक छ भनेर ल्याइएको हो, त्यसकारण तपाईँहरूले चाहिँ धेरै आलोचना गर्ने ठाउँ छ जस्तो मलाई लाग्दैन। यसमा त्यसो गर्नुभएको भए जे होस् प्रधानमन्त्रीजीले वा यो सरकारले प्रतिपक्षको पनि समस्यालाई भावनालाई बुझेर बडो सन्तुलित ढङ्गले यो नीति कार्यक्रम ल्याएको रहेछ भनेर तपाईँहरूले त्यस रूपमा प्रस्तुत हुनुभएको भए आउने दिनमा हाम्रा सम्बन्धहरू जसरी जानुपर्ने हो त्यसलाई अझ सहज हुन्थ्यो। तपाईँहरूले जसरी तसरी सरकारको विरोधै गर्नुपर्छ भन्ने मान्यताबाट चल्दा तपाईँहरूले नयाँ चाहिँ गर्न सक्नुहुन्न भन्ने मात्रै पुष्टि भयो। संसदीय खेलभन्दा बाहिर पनि यो संसार छ भन्नेतिर तपाईँहरू सोच्न सक्नुहुन्न भन्ने मात्रै पुष्टि हुन्छ भन्ने मलाई लागेको छ। मेरो त जोड केमा छ भने राष्ट्र अहिले पनि अब संक्रमणकालको अन्त्यतिर छ। यो संक्रमणकालको अन्त्य दोस्रो चरणको स्थानीय निर्वाचनको समापनले मात्रै होइन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचनसम्म गएर मात्रै हुन्छ। हामी तपाईँहरूसँग भएका पुराना सहमति समझदारी पनि कार्यान्वयन गर्छौँ र हामी नयाँ सहमति सम्झौता गर्नेतिर पनि हाम्रो ध्यान छ। ओबीवारको बारेमा मैले त्यहाँबाट प्रष्टसँग भनेको थिएँ, हामी मेरो टिममा परराष्ट्र मन्त्रीजी लगायत हामी जो थियौँ हामीले त्यहाँ प्रष्ट भनेका थियौँ, हामी छिटोभन्दा छिटो यो विषयमा टुङ्गो लगाउँछौँ, हामीले टुङ्गो लगाएका छौँ। पुरानालाई अगाडि बढाउने बारेमा पनि र नयाँ अगाडि बढाउने बारेमा पनि प्रष्ट दृष्टिकोणको साथ चिजहरू अगाडि बढाइएको छ। त्यसकारण यी सबै विषयहरू जे गरिएको छ नीति कार्यक्रममा कति कुरा अब्स्ट्र्याक्ट भए कति कन्क्रिट भए तर देश चाहिँ गतिशील भएको छ, अर्थतन्त्र गतिशील भएको छ। म सबै जस मलाई दिनुहोस् भनेर म कसैलाई पनि भनेको छैन, पहिलेकै सरकारले गरेको भनेर चाहिँ जस लिएर पनि देश विकास हुन्छ भने मलाई त्यसमा केही पनि आपत्ति छैन, अथवा अरूले नै गरेर भएको भने पनि आपत्ति छैन। लोड सेडिङ गएको, ऊर्जा चाहिँ अब बिस्तारै निर्याततिर जान लागेकोमा जस जसले लिए पनि हुन्छ, देश चाहिँ अगाडि बढ्न पर्यो, जस लिने कुरा मुख्य होइन, समृद्धितिर देश जान पर्यो, मेरो ध्यान त्यतापट्टि छ। मैले अहिले भर्खरै भनेका परिस्थितिका कारण चालू आर्थिक वर्षका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरू, पुनर्निर्माण तथा नवनिर्माणका कार्यक्रमहरू, राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरू समेटी संक्षिप्त रूपमा यो प्रस्तुत गरिएको हो। कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास पक्कै पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम स्पष्ट लक्ष्य सहितको संक्षिप्त र प्रभावकारी हुँदा नै राम्रो हुन्छ यति बेला भनेर मैले भनेको कुरा यहाँ स्पष्ट राखि नै सके। माननीय सदस्यहरूले दोस्रो चरणको निर्वाचनको बीचमा बजेट ल्याउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि गर्नुभएको छ र यो कामचलाउ चाहिँ सरकारले ल्याउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठेको छ। मैले यसको जवाफ मलाई लाग्छ अघि नै दिइसकेँ, यो काम चलाउ होइन, यो बडो सचेत, बडो योजनाबद्ध, बडो रणनीतिक ढंगले सोचिएर चाहिँ अगाडि चालिएको कदमहरू हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र आज संसदमा पेश हुने बजेटबारे सांसदहरूले उठाएका प्रश्नबारे दिएको जवाफलाई प्रसारण गरिरहेका छौं।
यो दोस्रो चरणको निर्वाचनको बीचमा बजेट एउटा त हामी सबैलाई थाहा भएकै कुरा हो, हामीले संविधानमा नै जेठ 15 गते बजेट ल्याउने व्यवस्था गरेका छौं र त्यस अनुसार बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता हामीसँग छँदैछ। मैले जति बेला यो दोस्रो चरणको निर्वाचन चाहिँ जेठ 31 गते गर्ने कुरा हुँदै थियो, किनकि मधेस केन्द्रित दलहरू र गठबन्धनसँग सम्बन्धित दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यको साथ क्याबिनेट बैठकबाट दोस्रो चरणको बारेमा छलफल गर्दै गर्दा त्यो निर्णय हुनुभन्दा अगाडि मैले प्रतिपक्षी दलको पनि विश्वास लिनुपर्छ भनेर म प्रतिपक्षी दलको नेताको घरमै गएर क्याबिनेट सुरु गर्नुभन्दा अगाडि उहाँसँग यसरी सोचिँदैछ, मधेस केन्द्रित दलहरूलाई पनि र गठबन्धनलाई पनि कुनै न कुनै रूपले यो निर्वाचनमा सहभागी गराउनको निम्ति दुई चरण गर्नुपर्ने अवस्था आयो। त्यसो गर्दा यो बजेटको एउटा समस्या हुन सक्छ, किनकि बजेट जेठ 15 गते ल्याउनु पर्ने संवैधानिक बाध्यता छ, या त हामीले संविधान संशोधन गरेर यो बजेटलाई यो पटकको लागि हामीले असारको पहिलो दोस्रो हप्ता ल्याउनु पर्ने भयो, या हामीले बजेट यसरी ल्याउनु पर्ने भयो कि प्रतिपक्ष सबै सहमत भएर एउटा समझदारीको साथ बजेट आउनु पर्यो भनेर मैले भनेको छु र यो स्पिरिटलाई प्रतिपक्षी दलको नेताले सकारात्मक ढंगले लिनुभएको थियो र उहाँको सकारात्मक जवाबपछि मात्रै क्याबिनेटबाट दोस्रो चरणको निर्वाचनको निर्णय भएको कुरा पनि म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। मैले सुने प्रतिपक्षलाई विश्वासमा लिने प्रयास सरकारले गरेन भनेर पनि यहाँ प्रश्न उठ्यो, म त्यसको खण्डन गर्न चाहन्छु, त्यो सत्य हुँदै होइन। मैले खालि आन्दोलनरत पक्ष या असन्तुष्ट पक्षलाई मात्रै होइन, मैले सरकारको नेतृत्व गरेको दिनदेखि नै प्रतिपक्षसँग पनि संवाद गर्ने, छलफल गर्ने, विश्वास जित्ने कोसिस गर्दै आएको छु र यो निरन्तर जारी छ र हिजो बेलुकासम्म मात्रै पनि अब जब राजपाले निर्वाचनको बारेमा हाम्रो केही पनि भएन भनेर चाहिँ आफ्नो असन्तुष्टि र कार्यक्रम आन्दोलनको घोषणा गरेपछि पनि म त्यही मेहनतमा प्रतिपक्ष सहित सबै राजनीतिक दलहरूलाई विश्वासमा लिने कोसिसमा छु। त्यसकारण सरकारले कोसिसै गरेन भन्ने कुरा सत्य होइन र यसो गरेर चाहिँ वास्तविकतालाई चाहिँ रोक्न लुकाउन पनि सकिन्छ भन्ने मलाई लाग्दैन। म निरन्तर संवादमा छु र यो निरन्तर संवाद सहकार्यकै प्रतिफल मैले आज यो मञ्चबाट बडो गर्वका साथ भन्न पाएको छु कि प्रतिपक्षले पनि मेरो नेतृत्वको सरकार अलि समय रहे हुन्थ्यो भन्ने त्यत्तिकै भएको होइन, प्रतिपक्षलाई विश्वासमा लिन कोसिस नगरेको भए त्यत्तिकै चाहिँ यस्तो हुँदैन थियो। मैले मधेस पहाड हिमाललाई र सबै राजनीतिक दलहरूलाई पनि एउटा समझदारीमा एउटा विश्वासमा लिएर देशमा विकासलाई गति दिने, परिवर्तनलाई संस्थागत गर्ने निरन्तर प्रयास गरेको छु। यो कन्फ्युजन नरहोस् मान्य सदस्यहरूलाई कि मैले प्रतिपक्षलाई वास्ता गरेको छैन कि भन्ने कुरा, अथवा वास्ता गरेको नगरेर विश्वासमा लिन नखोजेको हो कि भन्ने कुरा सत्य होइन। लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय तहको प्रथम चरणको निर्वाचनको ऐतिहासिक काम सम्पन्न भएको र दोस्रो चरणको जेठ 31 गते सम्पन्न गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ। दोस्रो चरणको निर्वाचनको आचार संहिता लागू भएको अवस्थामा सरकारलाई नीति तथा कार्यक्रम विस्तार गरेर ल्याउने छुट वास्तवमा थिएन, त्यसैले सरकारले यी संवैधानिक व्यवस्था र परिस्थितिलाई विचार गरी नीति तथा कार्यक्रम ल्याएको हो। राजनीतिक वातावरणको अनिश्चितता, निराशाजनक आर्थिक वृद्धि, भूकम्प पश्चातको पुनर्निर्माणमा देखिएको सुस्तता, निर्वाचन हुने नहुने कुराको अनिश्चितता बीच यो सरकार सबै दलहरूसँग निरन्तर संवाद सहकार्यबाट स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न गर्न सफल भएको हो। विद्युत आपूर्तिमा देखिएको 12 घण्टा भन्दा बढीको लोड सेडिङ हटाई विद्युत आपूर्तिमा ऐतिहासिक सफलता हासिल भएको छ। उत्पादन लागत घटेको छ, निराशाजनक रहेका सबै जसो आर्थिक सूचकाङ्कहरूमा सुधार आएको छ, सुधार आएको छ, 20 वर्ष यताकै उच्च आर्थिक वृद्धि हासिल हुने भएको छ। यी सबै काम गर्न सक्ने सरकार चाहिँ कतिपय मान्य सदस्यले भने जस्तो हताश मानसिकताको सरकारले यी सबै काम गर्न सम्भव थियो त? एउटा नयाँ आत्मविश्वासको साथ, राष्ट्र र जनताप्रतिको निष्ठाको साथ काम नगरिकन यी चिजहरू भएका हुन् त? म यो भनिराखेका छैन, यी सबै कामहरू विगतका कुनै पूर्वाधार बिना नै भए, मैले त्यसो पनि भनेको छैन, त्यो होइन पनि। तर सबै राजनीतिक शक्तिहरूलाई इङ्गेज गरिराख्ने, देशमा निरन्तरको बन्द हडतालको स्थितिको अन्त्य गर्ने र विकासको निम्ति आवश्यक पर्ने सकारात्मक वातावरण बनाउने कुरामा ध्यान केन्द्रित नगरेको भए यो हुन्थ्यो त? प्रश्न मलाई लाग्छ बुझ्न कुनै गाह्रो छैन। सरकारले परराष्ट्र नीतिलाई सन्तुलित र देशको स्वार्थ अनुकूल हुने गरी सञ्चालन गरेको छ। आज म हुन त यसमा पनि प्रश्न उठ्न पनि सक्छ, बहस हुन पनि सक्छ, तर म भर्खरै निजगढमा गएर फास्ट ट्र्याकको शिलान्यास गरेर आउँदैछु। हामी केही मान्य मन्त्रीहरू पनि त्यहाँ थियौँ। मैले त चाहेको थिएँ प्रतिपक्षीका दलका नेता समेत सबै सहभागी भएर, किन यो सबैको साझा काम थियो, त्यो त्यसरी होस् भन्ने चाहेको थिएँ मैले। एउटा नयाँ वातावरणमा नेपालले हामी आफैले गर्न सक्ने कुरा हामी आफै गर्छौँ, एउटा नयाँ आत्मविश्वास जनतामा विकासप्रति निर्माणप्रति पैदा गर्ने जो वातावरण बनेको छ, यो त्यति सजिलै बन्यो भनेर चाहिँ यसको अवमूल्यन गरियो भने हामी भावी दिनमा अझ राम्रो गर्न सक्ने सम्भावनाबाट चुक्नेछौँ हामी सबैले, के प्रतिपक्ष के सत्तापक्ष। मैले जहिले पनि थोरै भिन्न परम्पराभन्दा अलिकति फरक, सुधारात्मक कन्जर्भेटिभ सोचभन्दा अलिकति फरक ढङ्गले भन्ने गरेको छु। भूकम्प गयो, भयानक क्षति भयो, मैले यही रोस्टमबाट, सभामुख महोदय, मैले यही रोस्टमबाट भनेको थिएँ अब म प्रतिपक्ष रहिन, भूकम्प गएपछि अब मैले प्रतिपक्षको भूमिका खेलेँ भने देश नराम्रोसँग, अहिले त भूकम्प गएर दुर्घटना भयो, धेरै मानिसको ज्यान गयो, सम्पत्तिको क्षति भयो, तर मैले प्रतिपक्षकै भूमिका खेलिराख्छु भने देश राजनीतिक दुर्घटनामा जाने देखेँ मैले। त्यसकारण म अब प्रतिपक्षमा रहिन। प्रधानमन्त्रीजी उभिनुहोस्, म तपाईँको साथमा छु। सुशील कोइराला त्यति बेला प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपाली नेकपा एमाले पनि सरकारमा महत्वपूर्ण जिम्मेवारीमा थियो। यो मेरो विचारमा राजनीतिलाई बुझ्ने, इतिहासलाई बुझ्ने, परिवर्तनलाई बुझ्ने, प्रगतिलाई बुझ्ने एउटा तरिका हो, मैले यसरी बुझेको छु। तपाईँहरू कतिपय साथीहरूले, मान्य सदस्यहरूले बुझ्ने पनि एउटा तरिका हो, तर मेरो विचारमा त्यो परम्परागत तरिका हो, मैले सोच्ने गरेको अलिकति हटेर छ, अलिकति भिन्न छ। त्यसकारण परराष्ट्र नीतिका सन्दर्भमा पनि मैले यो 10 महिनामा त्यही गरेँ, र दुवै छिमेकीहरूसँग सन्तुलित सम्बन्ध, म कोही एकातिर ढल्किने र अर्कातिर बिगार्नेमा म बिल्कुल थिइनँ, तर त्यस्तो हो कि भन्ने पर्न पनि गएको थियो केही महिना, त्यस्तो प्रचार पनि भएको थियो, तर मलाई अहिले बडो विश्वासको साथ भन्न सक्छु म मैले सन्तुलित गरेको छु। दुवै छिमेकीसँगको सम्बन्ध, नेपाल राष्ट्रको हितलाई प्राथमिकता दिई, नेपाली जनताको सर्वोपरि हितलाई प्राथमिकता दिएर छिमेकीहरूसँगको सम्बन्ध, अन्तत हाम्रो चाहिँ उनीहरूको विकासबाट लाभान्वित हुने गरी मैले त्रिदेशीय आर्थिक साझेदारीको कुरा गरेको, त्यो दिशामा यो सरकार मूलभूत रूपमा सफल भएको छ भन्ने मैले महसुस गरेको छु। परराष्ट्र सम्बन्धहरू, यो कुरा हामी सबैले बुझेकै कुरा हो, परराष्ट्र सम्बन्धहरू आवेगबाट होइन, विवेकबाट र राष्ट्रिय स्वार्थबाट प्रेरित हुन्छन्। बडो चाहिँ त्यो इन्ट्रेस्ट, नेसनल इन्ट्रेस्टलाई हेर्ने र त्यो नेसनल इन्ट्रेस्ट पूरा गर्न आफ्नो जियो पोलिटिकल सेन्सिटिभिटीलाई पनि बुझ्ने, इतिहासलाई पनि बुझ्ने र हाम्रो चाहिँ रणनीति, हाम्रो आफ्नो नेसनल रणनीतिलाई आत्मसात गरेर मात्रै त्यसलाई एउटा वैज्ञानिक आधार दिन सकिन्छ भन्ने मेरो विश्वास हो। त्यही विश्वासको साथ चल्दा अहिले पछिल्लो चरणसम्म आउँदा नेपालको विदेश नीतिको एउटा मौलिक पक्ष उजागर भएको छ भन्ने मेरो भनाइ छ। सभामुख महोदय, म सबै मान्य सदस्यहरूलाई पनि यो विचारलाई गम्भीर रूपले विचार गर्न, तपाईँ आवेगमा एउटा छिमेकीको विरोध गर्न सक्नुहुन्छ, तपाईँ आवेगमा अर्को छिमेकीको समर्थन गर्न सक्नुहुन्छ, तर तपाईँ विवेकमा नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखी, नेपालको आर्थिक समृद्धिलाई, नेपाली जनताको हितलाई सर्वोपरि राखी कसरी सम्बन्धलाई सन्तुलित गर्ने भन्ने ठाउँमा आउनै पर्ने हुन्छ। त्योभन्दा अर्को विकल्प छैन, र त्यसको एउटा आधारशिला पनि चाहिँ यो सरकारले प्रस्तुत गरेको छ भन्ने मेरो थोरै दाबी चाहिँ यो सम्मानित सदनसँग छ। त्यसै गरी कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने, ग्रामीण पर्यटन विकासलाई बढावा दिने, आन्तरिक उत्पादन बढाई देशभित्रै रोजगारी बढाउनु पर्ने विषय पनि प्रश्नका रूपमा आएका छन्। सरकारले कृषि क्षेत्रलाई राष्ट्रिय उत्पादनको एक प्रमुख क्षेत्रको रूपमा विकास गर्ने भनेको छ। यो नीतिले समग्र कृषि क्षेत्रको विकासलाई समेट्दछ। त्यस्तै प्रमुख कृषि बालीहरू पशुजन्य उत्पादन वृद्धि गर्ने उल्लेख गरिएको छ। कृषि उद्योग, निर्यातजन्य उद्योग, विद्युत उत्पादनमा वृद्धि, पूर्वाधारमा लगानी जस्ता विषयहरू प्रत्यक्ष रोजगारी सिर्जनाका लागि आवश्यक भएकोले यी क्षेत्रहरूमा गरेको लगानीले थप रोजगारी सिर्जना हुने विश्वास लिइएको छ। पर्यटन क्षेत्रलाई राष्ट्रिय आयको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने नीति लिइएको छ। यसले धार्मिक पर्यटन मात्र नभएर ग्रामीण पर्यटन लगायत यस सबै क्षेत्रमा सञ्चालित सम्भाव्य सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने व्यवस्था गरिएको छ। अन्त्यमा नीति कार्यक्रममा उल्लेख हुन छुट भएका केही विषयहरू जो यहाँ उठेका छन्, मान्य सदस्यले उठाउनु भएको छ रचनात्मक ढंगले, ती विषयहरूलाई बजेट तथा कार्यक्रमले समेट्ने विश्वास दिलाउँदै र मैले आजको देशको राजनीतिक परिस्थितिलाई आत्मसात गरेर सबै राजनीतिक दलका बीचमा एकता र विश्वासको आवश्यकता र जनतामा एउटा नयाँ आत्मविश्वास जगाउने उद्देश्यको साथ संविधान कार्यान्वयन र विकास निर्माणका कामलाई गति दिने मैले जमर्को गरे। बाँकी मूल्याङ्कन त यो सम्मानित सदनले पनि गर्दै जानेछ, सबै राजनीतिक दलले पनि गर्दै जानेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल, संसदमा आज प्रस्तुत हुने बजेट, नीति तथा कार्यक्रम र चुनाव बारे सरकारको धारणा राख्दै प्रधानमन्त्रीको यो विचारसँगै हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं। सरकारले 12.5 खर्बको बजेट संसदमा दिउँसो प्रस्तुत गर्दैछ। उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बलदित नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।